نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربي اشرح لي صدري ويسر لي أمري وأحلل عقدة من لساني يفقه قولي ربي زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما اللہ تعالیٰ سے دعا ہے کہ آج کی جو آیات ہیں اللہ تعالیٰ ان کے اوپر عمل کرنا ہمارے لیے آسان فرما دے, ہمیں توفیق دے, ان پہ چلا دے اللہ تعالیٰ. انشاءاللہ تعالیٰ سورۃ لقمان 21 پارہ آیت نمبر 12 سے 19 تک ہم کریں گے. جو لوگ بھی آج تک یہ کہتے رہے ہیں کہ بچوں کی کس طرح سے تربیت کی جائے, کیسے ان کو سکھایا جائے, بتایا جائے, ان کے لیے یہ لیسن بہت مفید ہے. کس طرح سے بات کرنی چاہیے, کیا چیزیں سکھانی چاہیے, پہلے کس چیز کا سبق دینا چاہیے اور سسٹمیٹیکلی اس کے بعد کیا, پھر اس کے بعد کیا, پھر اس کے بعد کیا, پوری لسٹ آپ کو یہاں پہ آج مل جائے گی. اور وہ بھی کس کی ہیں یہ نصیحتیں جو آج ہم پڑھنے جا رہے ہیں, جو سورت کا نام ہے سورہ لقمان. تو لقمان علیہ السلام کی نصیحتیں ہیں جو اتنی پیاری ہیں کہ اللہ تعالیٰ نے ان کو قرآن کی زینت بنا دیا. بہت بڑی بات ہے, اتنی حکمت سے پر ہیں. اب سب سے پہلے یہ دیکھتے ہیں کہ لقمان علیہ السلام تھے کون. لقمان علیہ السلام کے بارے میں آتا ہے کہ یہ وہب بن منبہ فرماتے ہیں کہ یہ حضرت ایوب کے بھانجے تھے اور ان کی عمر اتنی لمبی تھی کہ انہوں نے داؤد علیہ السلام کا زمانہ بھی دیکھا. یہ بائے جو اپنی نسل کے اعتبار سے حبشی تھے اور غلام تھے, کارپینٹر کا کام کرتے تھے اور چھوٹے قد کے تھے, پست ناک کے اور موٹے ہونٹ تھے ان کے. تو ایک سیاہ فام یعنی بلیک آدمی تھے اور ایک آدمی ایک دفعہ سیاہ رنگت کا تھا, وہ حضرت سعید بن مسیب کے پاس کوئی مسئلہ پوچھنے کے لیے آیا. تو حضرت سعید بن مسیب نے اس کو تسلی دینے کے لیے فرمایا کہ تم اپنے کالے ہونے پہ غم نہ کرو, کیونکہ کالے لوگ تین بڑے بزرگ ہیں جو لوگوں میں سب سے بہتر ہیں, حضرت بلال حبشی, محجا جو حضرت عمر بن خطاب کے آزاد کردہ غلام تھے, اور حضرت لقمان. اور جنت والوں میں سے بھی صلی اللہ علیہ وسلم نے تین کالے لوگوں کا ذکر فرمایا ہے, حضرت بلال, نجاشی اور حضرت لقمان. ابن کثیر میں ہے کہ جمہور کا یعنی میجورٹی سلف صالحین کا اس پہ اتفاق ہے کہ یہ نبی نہیں تھے. حضرت لقمان جو تھے وہ نبی نہیں تھے. ویسے یہ بہت حکمت والے تھے اور یہ بنی اسرائیل میں فتوے دیا کرتے تھے, شرعی مسائل میں فتوے لوگوں کو دیتے تھے. تو جب داؤد علیہ السلام کو نبوت اللہ تعالیٰ نے عطا فرمائی تو انہوں نے فتوے دینے چھوڑ دیے تھے کہ میری اب ضرورت نہیں ہے, اور بنی اسرائیل کے قاضی تھے. ان کے بہت سارے حکمت والے اقوال ملتے ہیں, بلکہ وہب بن منبہ کہتے ہیں کہ میں نے حضرت لقمان علیہ السلام کی حکمت کے 10,000 سے زیادہ ابواب پڑھے ہیں, اتنے یہ حکمت والے تھے. تو ایک دفعہ ایک بڑی مجلس میں لوگوں کو حکمت کی باتیں سنا رہے تھے, ایک آدمی آیا اور اس نے سوال کیا, کیا تم وہی نہیں ہو جو میرے ساتھ فلاں جنگل میں بکریاں چرایا کرتا تھا؟ انہوں نے فرمایا ہاں میں وہی ہوں. اس نے پوچھا پھر آپ کو یہ مقام کیسے حاصل ہو گیا, یعنی کہاں تم ایک بکریاں چراتے تھے, کہاں آج اتنے بڑے آڈینس کو تم خطاب کر رہے ہو, ان کو حکمت کی باتیں سنا رہے ہو, لوگ ان سے یعنی حکمت سیکھتے تھے, تو یہ مقام تمہیں کیسے ملا کہ لوگ آپ کی اتنی تعظیم کر رہے ہیں, آپ کی باتیں سننے کے لیے دور دور سے جمع ہوئے ہیں؟ تو انہوں نے فرمایا اس کی جو وجہ ہے وہ میرے دو کام ہیں, ایک میں ہمیشہ سچ بولتا ہوں, دوسرے मैं लघव बातों से बचता हूँ, यानी लघव जो मेरी साथ ताल्लुक नहीं है किसी चीज़ का, तो खाम खा कुरेदते जाना लोगों को, कुरेदते जाना, उनके अफेयर्स में मुदाखलत करना, सवाल पूछे जाना जिसका कोई मुझसे ताल्लुक नहीं है, कोई मुझसे वास्ता नहीं है, कोई मेरी बुराई भलाई नेकी बदी किसी चीज़ से उसका कोई ताल्लुक नहीं, वो खाम खा पूछे जाना। ऐसे बाज लोग दूसरों से उनकी तनख्वाह पूछने लगते हैं, कितने बड़े आप घर में रहते हैं, आपके कितने किनाल का घर है आपका, यानी इतनी बेकार बातें जो लघवियात हैं, उससे बेहतर आप कोई अल्लाह का जिक्र कर लें तो कोई फ़ायदा तो हो जाए ना। तो लघव बातों से बचने की वजह से, बाकी भी लघवियात का आपने सूरह मोमिनून में पढ़ा था कि जो मोमिन लोग होते हैं वो लघव से बचते हैं, मैंने उसमें आपको सारी लघवियात बताई थी कि और कितनी लघव बातें हैं जो हमारी ज़िंदगी में बेकार, जिनका कोई आज तक आपने जितनी ऐसी जो बेकार चीज़ें हैं, बेकार मजलिसें हैं, या बेकार जो हम टीवी पे या बेकार फ़ोनों पे या जिन चीज़ों में भी हम इन्वॉल्व रहते हैं जो लघवियात में से हैं, आज तक बताएं हमें उनका क्या हासिल हुआ? कुछ भी नहीं, कुछ भी हासिल नहीं। तो वो लघव से अपने आप को बचाते थे, और लघवियात ही हमारी ज़िंदगी में इतनी है कि उसकी वजह से ही हमें फिर कोई कारामद काम करने का वक्त नहीं मिलता। एक और रिवायत में आता है कि उन्होंने फरमाया कि चंद काम ऐसे हैं जिन्होंने मुझे इस दर्जे पे पहुंचाया, अगर तुम इख्तियार कर लो तो तुम भी यही दर्जा पा सकते हो। वो काम ये हैं कि मैं अपनी निगाह को पस्त रखता हूँ, ज़ुबान को बंद रखता हूँ, हलाल रोज़ी पे कनात करता हूँ, अपनी शर्मगाह की हिफाजत करता हूँ, सच्चाई पर कायम रहता हूँ, बात यानी सच्ची करता हूँ, ऐद को पूरा करता हूँ, मेहमान का इकराम करता हूँ, पड़ोसी की हिफाजत करता हूँ, फजूल काम और कलाम को छोड़ देता हूँ। फजूल ना काम करने हैं ना फजूल कलाम करना, बातें भी फजूल बेकार, बोले चले जाना वो भी नहीं सही, और फजूल काम किए जाना वो भी नहीं सही। अच्छा, एक रोज़ इनके जो मालिक था उसने इनको कहा कि बकरी ज़िबा करो, इसके दो बेहतरीन टुकड़े लेकर आओ, जो गोश के जो बेहतरीन इसके टुकड़े हैं। तो दिल और ज़ुबान लेके चले गए। कुछ दिनों के बाद इनके काका ने इनको फिर हुक्म दिया कि आज सारे गोश में से जो वर्स्ट और सबसे बुरे टुकड़े हैं ना, खबीस टुकड़े हैं, वो ला के दो। तो ये वही दो चीज़ें ले गए, दिल भी और ज़ुबान भी। वो बड़ा हैरान हुआ, उसने कहा इसकी क्या वजह है कि बेस्ट में मांगे मैंने तुम वही ले आए, तुम मैंने तुमसे बदतरीन मांगे तुम फिर वही ले आए। तो फरमाते हैं ये दो चीज़ें दिल और ज़ुबान, अगर ये अच्छे हो जाएं तो इनसे अच्छा कोई उज्व नहीं है बॉडी में, और अगर ये बुरे हो जाएं तो इनसे बदतर भी कोई नहीं। वाकई कितनी सच्ची बात है, अल्लाह अकबर। और आपको इससे ये भी पता चलता है कि देखें अल्लाह ताला सूरतें नहीं देखता, अल्लाह ताला ने इनको इतनी हिकमत अता फरमाई कि अरब लोग जो थे ना कुरैश, जब वो कोई हिकमत की बात उन्होंने करनी होती थी, जैसे हम कहते हैं द वाइज मैन सेड, ये किसी दाना का कॉल है ना, किसी अक्लमंद ने ये बात कही है उसका कॉल है, तो जैसे हम ऐसे बात करते हैं, तो वो क्या कहा करते थे, लुकमान हकीम का कॉल है, ठीक है ना। इतने ज़्यादा वो हज़रत लुकमान को हिकमत में पहचानने वाले भी थे और उनकी इज़्ज़त करने वाले भी थे। अल्लाह ताला ने इनके नाम को ज़िंदा रखा, हालांकि देखने में तो शक्लो सूरत के लिहाज से कहा जाए तो हो सकता है कि आप कहें कि शक्लो सूरत में तो कुछ नहीं है, मगर इल्म और हिकमत के अंदर क्या उनकी दानाई की बातें कैसी थी, किसी से अंदाज़ा लगाने के अल्लाह ताला ने इनकी दानाई की बातों को ही कुरान में दर्ज फरमा दिया। और बेशक दानाई तो अल्लाह ताला ने ही दी हुई है, यु तिल हिकमत मैशा, अल्लाह ताला जिसको चाहे हिकमत अता फरमाए, हिकमत जो है ना वो खैर कसीर है। आप देखते हैं हम यहाँ पे इनका किस्सा, वलकद आतैना लुकमान अलहिकमत, और अलबत्ता तहकीक दी हमने लुकमान अलैहिस्सलाम को हिकमत। देखिए ना, आज तक भी हम जब उनका नाम लेते हैं तो क्या कहते हैं, लुकमान हकीम, राइट। हिकमत दी थी अल्लाह ताला ने उनको, ये इतनी बड़ी नेमत है कि किसी को हिकमत मिल जाए। देखें सिर्फ इल्म मिल जाना بہت سارے لوگ علم لے لیتے ہیں لیکن اس علم کو عمل میں لے کر آنا، کیسے اس کے اوپر عمل کرنا، یہ اصل چیز ہوتی ہے کہ انسان کو یہ پتہ چل جائے کہ علم پر عمل کیسے کرنا، صحیح وقت پہ صحیح اپنے علم کو کس جگہ پہ کیسے اپلائی کرنا ہے، یہ اصل بات ہے کہ انسان کو یہ بات سمجھ آ جائے. اور لقد میں تاکید ہے، لا بھی تاکید ہے اور قد بھی تاکید ہے. اب ان کو اللہ تعالیٰ نے حکمت کے تین حصے دیے ہوئے تھے. نمبر ون، دین کی سمجھ، دین کی فقہ الدین، دین کی سمجھ. نمبر ٹو، عقل ذہانت، وزڈم. نمبر تھری، صحیح وقت پر صحیح فیصلہ کرنا، صحیح بات کرنا، علم کو صحیح طرح میں نے جیسے آپ کو کہا اپلائی کرنا. ٹھیک ہے، تو ان کو دانائی دی تھی، حکمت دی تھی. انشکر للہ، کہ شکر ادا کریں اللہ کا، یعنی کیا دانائی دی تھی اللہ نے ان کو، کیا حکمت تھی ان کے پاس، کاروبار چلانے کی ڈھنگ آتے تھے ان کو، یا ان کو کوئی بڑا ملینئر بننے کا گر آتے تھے، کوئی اور ہنر ایسے آتے تھے، نہیں بلکہ بتایا گیا حکمت ان کو اللہ تعالیٰ نے کیا دی تھی، کہ اللہ کا شکر ادا کرنا، یہ حکمت ان کے پاس تھی کہ اللہ کے شکر گزار بندے بنے. سبحان اللہ، اس کا مطلب شکر کوئی سادہ سی بات نہیں ہے، شکر کوئی معمولی بات نہیں ہے، شکر اتنی بڑی چیز ہے کہ جس کو شکر مل گیا نا، شکر گزاری جس کو آ گئی، اس کا مطلب اللہ نے اس کو حکمت دی ہوئی ہے. سبحان اللہ، یعنی یہ ایک معنی اس کا، جو یہ انشکر ہے نا، ان اس کی تفسیر ہے کہ وہ چونکہ شکر ادا کرتے تھے، یہ حکمت تھی جو میں نے ان کو دی تھی. اور دوسرا معنی کیا ہے، ان کو حکمت دی تھی تاکہ وہ شکر ادا کریں میرا، یہ دونوں معنی ہی صحیح ہیں. ٹھیک ہے، ان کو اس لیے حکمت دی تھی تاکہ وہ شکر ادا کریں. نمبر ٹو جو میں نے آپ کو نمبر ون بتایا وہ کیا تھا، کہ ان کی تفسیر یہ کہ چونکہ وہ اتنا شکر ادا کرتے تھے کہ اللہ تو نے مجھے کتنا کچھ دیا ہے، تو یہ شکر ہی ان کا حکمت ہے، یہی حکمت ہے ان کی کہ وہ شکر ادا کرتے تھے. شکر گزاری کیا ہوتی ہے، کیسے شکر ادا کیا جاتا ہے؟ شکر گزاری اصل میں اپنے محسن کو پہچان لینا، کہ جس نے آپ کو نعمت عطا کی ہے، جس نے آپ کے ساتھ کوئی احسان کیا ہو، اس چیز کو پہچان لینا، اس جو نعمت دینے والا اس کو پہچان لینا، یہ شکر گزاری ہے. اس کی احسان مندی رکھنا دل میں، یہ شکر گزاری ہے. جیسے میں نے آپ کو پہلے بھی بتایا ہوا کہ شکر گزاری تین طرح سے ہوتی ہے. یہ کہ انسان صرف یہ نہیں ہے کہ زبان سے ہم بڑا الحمدللہ الحمدللہ کہتے جا رہے ہیں تو یہ شکر ہو گیا، یہ نہیں ہے. یہ تو صرف ایک زبان کا شکر ہوا، دل سے بھی شکر ہوتا ہے، جوارح سے بھی شکر ہوتا ہے. یعنی زبان سے تو میں کہوں ہی کہ بھائی اللہ کا بڑا شکر ہے الحمدللہ، لیکن اگر میں عملی طور پہ دشمنی رکھوں یا برائی کروں یا مخالفت کروں تو یہ شکر نہیں ہے. شکر یہ انسان کی زبان شکر کرتی ہے، عمل بھی اس کی زبان کو سیکنڈ کرے، تائید کرے اس کی. شکر زبان سے بھی ادا ہو اور واقعی میں اپنی زندگی میں بھی عملی طور پر بھی اللہ کی بات مان کے یہ شو کروں کہ اللہ میں تیری شکر گزار، اور دل میں بھی میری اتنی احسان مندی ہو. اور اگر ایسا نہیں ہے، اگر انسان زبان سے تو کہتا جاتا ہے الحمدللہ لیکن دل میں اس کے کچھ نہیں ہے، دل میں بڑی شکایتیں ہیں، بڑے گلے ہیں، بس اوپر اوپر سے الحمدللہ تو کہہ دیا، بس شکر کا پتہ ہی نہیں، تو یہ شکر نہیں ادا ہوا. اور اگر عملی طور پر اللہ کی باتوں کی مخالفت کرتا رہا تب بھی شکر نہیں ہو رہا. ٹھیک ہے, اس کا کیا مطلب ہوا؟ سب سے زیادہ شکر گزار کون ہے پھر؟ اگر ہم دیکھنا چاہتے ہیں ہم میں سب سے زیادہ شکر گزار کون ہے, جو سب سے زیادہ اللہ کی بات مانتا ہے, سمجھ آئی؟ سب سے زیادہ جو اللہ کی بات ماننے والا ہے اس کا مطلب اس کے اندر شکر گزاری. تو اللہ تعالیٰ نے ان کو یہ بھی ایک مانا ہے کہ حکمت اسی لیے دی تھی کہ شکر بہت ادا کرتے تھے. تو انسان شکر گزاری کو دیکھنا چاہتا ہے نا تو, یا اپنے اندر پیدا کرنا چاہتا ہے نا تو اصل میں اس کو قناعت کرنی چاہیے. جس حال میں بھی ہیں, جس جگہ پر بھی ہیں, جس سچویشن میں بھی آپ ہیں, اس میں قناعت سے رہیں, کنٹینٹمنٹ اس کے اندر ہو, تبھی شکر ہو سکتا ہے. شکر اصل میں نا وہ دیکھنے کی صلاحیت ہے کہ جو دوسروں کو نظر نہیں آتا. یہ اگر ہمارے اندر پیدا ہو گئی تو پھر ہم شکر ادا کر سکیں گے, لیکن ہم کم ہی وہ چیزیں دیکھتے ہیں. ہمیں صرف وہ نظر آتا ہے جو دوسروں کے پاس ہے اور ہمارے پاس نہیں. ہمیں صرف وہ نظر آتا ہے, اب وہ دوسروں کو ہم اتنا وہ کرتے رہتے ہیں, وہ دیکھو فلاں کے پاس ہے. آپ کو کیا پتا, ہو سکتا ہے وہ اس کی آزمائش بنا ہو, سکتا ہے اس کے پاس وہ ایک چیز ہے لیکن دوسری کئی چیزوں میں وہ پتہ نہیں کتنا دکھی ہو. ہو سکتا ہے پتہ نہیں اس کے کیا اندر سے حالات ہوں, آپ کو کیا پتا. آپ تو گراس از آلویز گرین آن دا ادر سائڈ, یہی تو ناشکری ہے. ہمیشہ ہمیں دوسری طرف گراس از آل, یہ ایک مقولہ ہے نا, ایک سینگ ہے انگلش کی کہ آلویز وہاں پہ گراس گرین نظر آتی ہے. دیکھو ان وہ کتنے اچھے رہ گئے, ہائے دیکھو ان کے پاس کتنا, وہ ہم دیکھو ذرا ہمارے پاس کیا, ہم تو ایسے رہ گئے, ہمارے وہ بھائی بڑے اچھے رہے, اس نے یہ بھی بنا لیا وہ بھی کر لیا, اس کے پاس ایسا بھی, اس کو یہ بھی مل گیا. ناشکری کے کلمات ہیں, یہی ناشکری ہے. تو اگر میرے اندر قناعت نہیں ہے نا کہ میں جس سچویشن میں بھی ہوں اس میں میں مطمئن ہوں, جب تک میرے اندر یہ اطمینان نہیں آ جاتا اس وقت تک میرے اندر شکر گزاری آ ہی نہیں سکتی. تو شکر بڑی ایک اللہ تعالیٰ کو پسند ہے چیز بندے سے, اور شیطان کو جب اللہ تعالیٰ نے آسمانوں سے نکالا تھا تو پتہ اس نے یہ کچھ اور چیزیں نہیں کہی تھی, اس نے کہا تھا اللہ یہ تیرا ناشکرا ہوگا, یہ تیرا ناشکرا ہوگا. اور آج ناشکری رہتی ہے ہماری زبان پہ. اگر ایک وقت میں الحمدللہ کہہ بھی دیتے ہیں تو 10 دفعہ اسی الحمدللہ کو نگیٹ کر دیتے ہیں کہ جب ہم اتنی شکایتیں کرتے ہیں, اتنے گلے کرتے ہیں, اتنے شکوے ہوتے ہیں, اور ہمیشہ اپنی سچویشن کے اوپر شکوے, دوسروں کی سچویشن کے اوپر بس ہر وقت حسرتیں. اللہ تعالیٰ نے قرآن میں فرمایا کہ میرے بہت ہی کم بندے ہیں جو شکر گزار ہیں. حالانکہ دیکھیں آپ کے جتنی ہمارے پاس آج سہولتیں ہیں نا, پرانے لوگوں کے پاس نہیں تھیں اتنی سہولتیں. جتنے ہمارے پاس آج کھانے کی چیزوں کی فراوانی ہے, پہلے اتنے کھانے ہوا ہی نہیں کرتے تھے. جتنی آج ہمارے پاس یہ سواری کی چیزیں ہیں, کوئی ریل ہے, کوئی جہاز ہیں, کوئی گاڑیاں, پہلے وقت میں اونٹوں اور ان کا اونٹ کے اوپر بیٹھنا, گھوڑے پہ بیٹھنا, آپ کبھی اگر بیٹھے ہو تو آپ کو پتہ چلے گی کتنی تکلیف دہ ہوتا ہے, بیٹھنا ہی بڑا تکلیف دہ. اور ہم کتنی آرام دہ سواریوں پہ جاتے ہیں پھر بھی شکوے ہیں. جتنی نعمتیں زیادہ ہیں اتنے ہی اللہ کے شکوے بھی زیادہ ہیں بجائے شکر گزاریوں کے. تو یہ اعتراف کر لینا کہ میں تو اتنی نافرمان ہوں, ان نافرمانیوں کے باوجود اللہ تو نے مجھے اتنا کچھ دیا ہوا ہے, یہ جو تو نے دیا ہوا ہے میرے سے تو اس کا نہیں ابھی شکر ادا ہوتا, میں ناشکری کلمات کہاں سے لے کر آؤں. ہونا یہ چاہیے, الٹا ہوتا کیا ہے, اللہ یہ ایک چیز نہ دی میں شکر ادا کروں تو کس پہ کروں, میرے پاس ہے ہی کیا شکر ادا کرنے کو. استغفر اللہ, نعمتوں کی قدر جانے, جتنی ان کی قدر کریں گے نا اتنا ہی دل میں احساس شکر پیدا ہوگا, خود بخود پھر الحمدللہ نکلے گا. شیخ سعدی سے کسی نے پوچھا کیسے حال میں ہیں, جواب دیا اللہ کی نعمتیں کھا کھا کے دانت ٹوٹ گئے لیکن زبان سے اس کی ناشکری سے باز نہیں آئے, زبان ناشکری سے باز نہیں آئی ابھی تک. کتنی زبردست بات, कि हम इतनी नेमतें इस्तेमाल करते हैं, इसके बावजूद देखें नाशुक्रियाँ हमारी ख़त्म नहीं होती, फिर भी गिले ही निकलते हैं। जब भी गिला कर रहे होते हैं वो किसका गिला कर रहे होते हैं, असल में तो अल्लाह का ही गिला होता है ना कि उसने नहीं दिया, उसने ऐसे क्यों किया। और बेशुमार नेमतें अभी तो ऐसी हैं जो हमें नजर नहीं आती, जो जाहिर नहीं है, वो छुपी हुई है, वो हमें उनका पता ही नहीं है जनाब। हमें तो लिस्ट लिखने को कहे ना तो हम कुछ कुछ नेमतें लिख सकते हैं, उसके अलावा तो हमें आता भी नहीं कि क्या क्या हमें नेमतें मिली हुई, ये ही नहीं एहसास है। अल्लाह ताला ने फरमाया तुम पे इतनी नेमतें हैं, ताउद्दु नेमत अल्लाह इला तो सुहा, तुम गिनना चाहो गिन ही नहीं सकते। इसका मतलब बेशुमार है हमें नजर आने वाली और ना नजर आने वाली, जिनका हमें एहसास है और जिनका एहसास ही नहीं। तो शुक्र क्या है, इतराफ ए नेमत और इजहार ए नेमत, इतराफ करो कि नेमत मुझे मिली हुई है, इसका एहसास दिल में आना चाहिए ये अल्लाह ने दी, इसको पहचानो। और इजहार ए नेमत क्या है, सिर्फ पहचान के बैठ ना जाओ, फिर जुबान से इजहार भी करो, अमल से इजहार भी करो कि अल्लाह मैं दिखाऊं शो करूं तुझे कि मैं कितनी तेरी शुक्र गुजार हूं, कितना मुझे इस चीज का एहसास है कि तूने मुझे ये नेमत दी। और ना शुक्री किया, नेमत की ना कदरी, या दिल में अपनी बड़ाई का एहसास हो जाना कि मैंने करी है, जुबान पे शेखियां आ जाना, अमल में तकब्बुर आ जाना, फूल जाना उस पे, एहसान ना मानना अल्लाह का, या जो अगर बंदे की तरफ से है तो बंदे का ना एहसान मानना, इन्होंने हमारे लिए क्या किया। तो ये है रवैये जो आज हमारे हैं। हालांकि अगर हम देखें तो जो भी चीज़ होती है उसके अंदर कोई ना कोई शुक्र का पहलू ज़रूर होता है, चाहे वो हमें कोई बुरी लग रही हो, हमें कोई अनकंफर्टेबल भी लग रही हो, उसमें भी कोई शुक्र का पहलू होता है। क्योंकि जब हम ये कह देते हैं ना कि अल्लाह के हर काम में मसलहत है, अब कहना तो ये बड़ा आसान है, लेकिन पता चलता है जब हमारे रवैये आते हैं, अल्लाह ताला हम सबको माफ़ फरमाए, लेकिन जब हमारे रवैये आते हैं तो वाकई हमारा रवैया ऐसा ही होता है कि हम ये यकीन रखते हैं कि अल्लाह के हर काम में मसलहत है, हिकमत है, फ़ायदा ही है। नहीं, फिर जो हमारी ज़ुबान से निकलता है उससे तो नहीं पता चलता कि हमें ये ईमान है। अल्लाह ताला ने देखिए कुरान करीम में कितनी नेमतों का जिक्र फरमाया ताकि इंसान शुक्र अदा करें, कली लम्मा तशकुरून, मगर तुम नहीं करते फिर भी। हालांकि अल्लाह ताला बेनियाज है, आगे यही बात आ रही है। तो ना शुक्री का जो रवैया है ना, ये भी एक कंटेजियस रवैया, यानी एक से दूसरे को जैसे बीमारी लग जाती है, ये भी एक से दूसरे को लग जाता है। क्योंकि जहाँ हम बैठेंगे पहले शिकवे शिकायतें, शिकवे शिकायतें, हाय ऐसे हो गया, वैसे हो गया, वो हो गया, ये बुराई वो बुराई, यानी हर वक्त शिकवे, हर वक्त शिकायतें। और शुक्र गुजारी एक पूरा लाइफ स्टाइल है। मैंने आपको कहा ना, आपको वो नज़र आने लगे जो दूसरों को नहीं नज़र आता, तभी फिर आप ज़ुबान से भी करेंगे। ये वो हदीस में आता है ना, बंदा एक लुकमा खाए तो उस पर भी शुक्र अदा करे। तो इमाम अहमद बिन हम्बल जो थे, हर लुकमे पे शुक्र अदा किया करते, अल्हम्दुलिल्लाह कहा करते थे। तो किसी ने उनसे पूछा, क्या आप इस तरह से क्यों कहते हैं? तो फरमाया, खाना और शुक्र करना बेहतर है खाने और चुप रहने से। खाना भी खा रहे हैं साथ साथ शुक्र भी अदा कर रहे। दाऊद अलैहिस्सलाम फरमाते हैं, अल्लाह ताला तेरी इतनी नेमतें हैं जिनको मैं गिन भी नहीं सकता, मैं शुक्र कैसे अदा कर सकता। अल्लाह ताला ने फरमाया, यही शुक्र है कि तुम शुक्र अदा नहीं कर सकते, कभी नहीं शुक्र अदा कर सकते अल्लाह की नेमतों का। फिर भी उसके बावजूद अगर हम देखें, एक स्केल के अंदर आप वो सब रख लें जो आपको मिला हुआ है, और दूसरे में रख लें जिससे आप महरूम हो गए, या जो आपको मिला ही नहीं, या जिसमें कोई मसले हैं वो चीज़ें रख लें, तो आप देखेंगे जितनी नेमतें आपके पास हैं वो उससे कहीं ज़्यादा हैं जो कुछ आपको नहीं मिला उससे। तो इसके लिए शुक्रगुजारी अपने अंदर पैदा करने के लिए ना थोड़ी सी हमें मेहनत करनी पड़ेगी, अपने देखने का, चीज़ों को देखने का अंदाज़ बदलना पड़ेगा। अगर हमें कोई, जैसे हमें बाज़ दफ़ा हम इसके ऊपर बहुत वो करते रहते हैं कि आए घर साफ़ करना पड़ गया, आए मैं मेरे मेहमान आ गए, मेरे ये काम, इतने काम, इतने काम, तो घर साफ़ करना पड़ गया, तो इसलिए कि घर है तो साफ करना पड़ा है ना, इसके पर शुक्र अदा करें। आप देख रहे हैं दुनिया में, आपके सामने है वो सारी पिक्चर्स भी और सब, कि कई लोग बेघर हो चुके हैं, कैसे सरों पे छोटी छोटी वो पोटलियाँ सी उठा उठा के, और कुछ भी नहीं है उनके पास, बेघर कहीं ना कहीं टेंटों में रह रहे हैं। अगर आपको कपड़े टाइट हो गए तो शुक्र अदा करें कि मुझे खाने को मिल रहा है तो टाइट हुए हैं। आप वो देख लें जो अफ्रीका के बच्चे दिखाते हैं कि देखे भी नहीं जाते। अगर आपको कोई मसलन कपड़े इस्त्री करने पड़ रहे हैं, लॉन्ड्रियाँ करनी पड़ रही, इसलिए कि कपड़े हैं, गाड़ी की जगह नहीं मिली जी, इतनी दूर जगह मिल गई, हाय हाय करते आ रहे हैं, हाय थक गए, इतनी वॉक करनी पड़ी, हैंडीकैप का ही वो बनवा लेती हूँ, करीब आके यहाँ पे गाड़ी खड़ी किया करूँ। अरे तो आप अगर दूर खड़ी करने की जगह मिल गई तो इसलिए ही मिली है कि हम हैंडीकैप नहीं है, हम वॉक कर सकते हैं। हैंडीकैप में खड़ा करना पड़ता तो इसका मतलब यही था कि हम वाकई हैंडीकैप हो गए। अल्लाह अकबर। अगर अगर आप थक जाते हैं ना रात को तो शुक्र अदा किया करें, अल्लाह तेरा शुक्र है मैं काम करने के काबिल थी तो थकी हूँ ना, अगर ना होती, बीमार पड़ी होती, बिस्तर पे पड़ी होती तो कहाँ इस काबिल होती, तो थकी भी हूँ तो शुक्र है अल्लाह तेरा। अगर सुबह को अलार्म बज जाता है, आपकी नींद टूट रही है और बड़ा गुस्सा आ रहा है कि हाय अलार्म बज रहा, तो इसलिए कि मैं जिंदा हूँ अभी, तो तब बज रहा है और मुझे सुनाई दे रहा है और मैं उठ सकती हूँ। तो कितनी अगर हम अपना जाविया बदल लें ना देखने का, तो हर चीज़ में आपको शुक्रगुजारी नज़र आएगी, हर चीज़ में छुपी हुई है शुक्रगुजारी, बस वो हमारे पास वो नज़र नहीं है। जैसे वो आपने सुनी होगी वो बात कि एक बुज़ुर्ग थे, वो उनको ये शिकायत हुई कि हाय मेरे पास जूता नहीं है, आगे गए तो किसी के पैर ही नहीं थे, तो फिर शुक्र अदा किया कि शुक्र है मेरे पास जूता नहीं, पैर तो है ना। अल्लाह अकबर। ये चीज़ें हैं जो हमें समझने की हैं, और नेमतों का चर्चा करें, नेमतों का जिक्र करें, अल्लाह तेरा शुक्र है हमारे पास ये नेमत, अल्लाह तेरा शुक्र है तू हमारे पास तो पहले ये भी नहीं होता था, अल्लाह तेरा शुक्र है ये, और ये अल्फाज अपनी ज़िंदगी से निकाल दें। आई विश आई हैड दिस, आई विश आई इफ ओनली आई हैड दिस। हम सब के अंदर शुक्र गुजारी होनी चाहिए, बच्चों में भी बड़ों में भी। हम अगर इस तरह के रवैये रखेंगे तो हमारे बच्चों में भी यही चीज़ें आएंगी, काश ऐसे हो जाता, हाय काश इस तरह, हाय हाय क्या मुसीबत है, आई एम सो बोर्ड, सब ना शुक्रिया। और ये देखें कि आज से सुबह से अब तक मैंने शौरी तौर पे किसी नेमत का शुक्र अदा किया, हालांकि मैंने देखें सुबह से अब तक कितने घंटे हो गए मुझे जागे हुए, और उसके अंदर मैंने कितनी सारी अल्लाह की नेमतें इस्तेमाल की, फिर मैंने अभी तक कितनी बार मैंने शुक्र अदा किया। एक बच्चे की तरह बन जाए, बच्चे होते हैं ना वो हर चीज़ को देखे वाह वाह, छोटे छोटे बच्चे होते हैं, खुश होते हैं, हैरान होते हैं, इस तरह बन जाए कि हर चीज़ को देखें तो सुबहान अल्लाह अल्हम्दुलिल्लाह अल्लाहु अकबर, देखो ऐसे बन जाए, अप्रिशिएट करें चीज़ों को, अल्लाह की नेमतों को। अल्लाहु अकबर। अल्लाह ताला तू हमें शुक्र गुज़ार बना दें, अल्लाह को ना शुक्री नहीं पसंद अपने बंदों से, शुक्र गुज़ारी पसंद है। अल्लाह ताला तो जैसे लुकमान अलैहिस्सलाम को तूने शुक्र गुज़ारी दी थी, हमें भी शुक्र गुज़ारी अता फरमा। तो शुक्र फिर अब हम कैसे अदा करें, क्या करें? एक तो मैंने आपको बताया ज़ुबान से भी एहसान मानना है, दिल में भी एहसान मंदी के जज्बात रखते हैं, जवारेह में भी अमल करके भी अल्लाह की बातें मान के। अगर मैं कहती हूँ मैं जी बड़ी शुक्र गुज़ार हूँ, लेकिन क्या अल्हम्दुलिल्लाह की तस्बीह मैं बड़ी कर लेती हूँ, दिन में इतनी दफ़ा ये एक तस्बीह पढ़ लेती हूँ, तो मुझे बताएं शुक्रगुजारी तो नहीं हुई आपकी जब तक अमल में नहीं आया कि आप अल्लाह की बात माने। ठीक है, एक तो ये है। नंबर टू, कैसे शुक्र अदा करें कि जिसने भी आपके साथ एहसानमंदी की है, चाहे वो कोई इंसान है, और सबसे बड़ा तो अल्लाह है हमारा मोहसिन, जिसके एहसानात ही एहसानात हैं हमारे ऊपर, उसकी तारीफ करना किसी और के सामने। एक तो ये है ना कि हमें खुद ही अल्हम्दुलिल्लाह कहते हो, एक किसी और के सामने یہ بھی اللہ کو بڑا پسند ہے کہ اللہ کے چرچے جا جا کے جدھر جائیں ادھر اللہ کی تعریفیں میں دیکھو اللہ نے ہمیں یہ دیا ہی, دیکھو اللہ نے ہمارے ساتھ ایسا, یہ یہاں کہ کوئی انسان بھی ہے جس نے آپ کے ساتھ احسان کیا ہے, تو یہ نہیں ہے کہ سامنے سامنے تو اس کو گفٹ دے رہے ہیں, اس کو بڑے مطلب تھینک یو بول رہے ہیں, اور پیچھے گئے تو پھر اس کے بعد انہوں نے یہ تو بڑی ایسی ہے, یہ بڑی یہ ہے مجھے پتہ ہے نا, یہ تو کوئی شکر گزاری نہیں ہے. اس کی تعریف کرنا کسی اور کے سامنے, یہ ہے شکر گزاری. اگلی چیز جو جس کے ذریعے آپ شکر ادا کر سکتے ہیں کہ آپ اس کے احسان کے بدلے میں ریٹرن میں, اب یہ باتیں سب کو آپ نے یاد رکھنی ہے, کیونکہ جب احسان جس نے آپ کے اوپر کیا ہے, جیسے ہم کہتے ہیں اللہ تعالیٰ کے احسانات ہیں ہمارے اوپر, تو ریٹرن میں اس سے بہتر یا کم از کم برابر کا ہم کوئی چیز دیں. اب ہم اللہ تعالیٰ کو اس سے بہتر بھی نہیں دے سکتے اور برابر تو بالکل ہی نہیں, برابر کیسے دیں گے ہم, برابر بھی ہم اس کے نعمتوں کا نہیں شکر ادا کر سکتے. تو جتنی حد تک ہے, جتنے اس کے ہم احکامات ہیں ان کے اوپر کم از کم عمل کر کے تو ہم ریٹرن کر سکتے ہیں نا, یہ کہ اللہ آگے ہم جھکے رہے ہیں اس کے, ٹھیک ہے. تو یہ کام ہم نے کرنے ہیں جب ہم نے شکر گزاری کرنی ہے اللہ تعالیٰ کی. تو اللہ تعالیٰ نے فرمایا آگے, دیکھیں اب جب یہ آتا ہے نا یہاں پہ کہ اللہ کا شکر ادا کرو, یا ان کو حکمت اس لیے دی کہ انہوں نے اللہ کا شکر بہت ادا کرتے تھے, یہ اگر مانا لیا جائے تو انسان کے ذہن میں خیال آتا ہے کہ کیا اللہ کو ہمارے شکر کی ضرورت ہے. تو اس کا جواب یہاں پہ دے دیا گیا, وَمَنْ يَشْكُرْ فَإِنَّمَا يَشْكُرُ لِنَفْسِهِ, تم میں سے جو کوئی بھی شکر ادا کرے گا نا تم اپنے لیے ہی کرو گے, اللہ کو کوئی ضرورت نہیں ہے تمہارے شکر کی. اس کیوں کیسے؟ اس لیے کہ جب تم شکر ادا کرتے ہو تو اللہ تعالیٰ تمہاری نعمتوں میں بقا دیتا ہے, تمہاری نعمتوں کو اور زیادہ کر دیتا ہے. ان شکر تم لازیدنکم, تم شکر ادا کرو ہم تمہیں اور زیادہ دیں گے, تو کس کا بھلا ہوا؟ آپ کا ہی ہوا نا. اس کی بادشاہت, اس کی سلطنت, اس کے اقتدار میں رتی برابر بھی فرق نہیں آتا. اگر آپ ناشکری کریں گے تب بھی نہیں فرق آئے گا, شکر ادا کریں گے تب بھی نہیں فرق آئے گا. ہاں مگر یہ ضرور ہے کہ اللہ تعالیٰ خوش ضرور ہوتا ہے تمہاری شکر گزاری سے, مزید انعام و اکرام خوش ہو کے دیتا ہے نا, مگر اس کو فائدہ کچھ نہیں ہوتا, فرق کچھ نہیں پڑتا, ٹھیک ہے. وہ اشکور ہے نا, قدردان ہے نا, تو وہ آپ کے اس شکر ادا کرنے کی بھی قدردانی کرتا ہے, اور اس کا نام شاکر بھی ہے اشکور بھی ہے. شاکر یعنی بار بار قدردانی کرتا ہے, جتنی دفعہ بھی آپ کرو گے نا کوئی بھی نیکی کرتے ہو آپ شکر ادا کرتے ہو آپ, وہ شاکر بھی ہے کہ بار بار قدردانی بھی کرے گا, اور اشکور بھی ہے یعنی بہت زیادہ قدردانی کرے گا. ہم شکر ادا کریں یا ہم نماز پڑھیں یا ہم کوئی چیریٹی کریں, ہم ذرا سا بھی کرتے ہیں نا, یعنی ایگزیجوریشن ہے شکور میں نا, بہت زیادہ قدردانی کرتا ہے اور کانسٹینٹلی قدردانی کرتا ہے. ایسا کوئی اور آپ کو ملے گا؟ آپ اچھا ابھی اس کا مطلب کیا نا میں آپ کو اس سے ذرا بتاتی ہوں کہ مثلاً ہے کہ آپ میرا بیگ لے کے میری گاڑی میں رکھ دیتی ہیں, میرے ہاتھ سے لے کے میں آپ کی ہیلپ کر دیتی ہوں, آپ گاڑی میں رکھ دیتی ہیں, تو میں آپ کا نا بڑا شکریہ ادا کرتی ہوں کہ آپ نے میری ہیلپ کی ہے. پھر اس کے بعد میں گھر جاتی ہوں, میں کارڈ لیتی ہوں اور آپ کو کارڈ پہ شکریہ لکھ کے آپ کو میل کر دیتی ہوں, آپ نے بڑی میری ہیلپ کی, میرا بیگ آپ نے رکھا. اچھا اب یہ اتنی کی تو آپ کہتے ہیں اتنی کی ضرورت نہیں, اتنا بڑا تو نہیں میں نے کام کیا, لیکن اب اس کے بعد میں کیا کرتی ہوں, اب میں جہاں جاتی ہوں وہاں کہتی ہوں یہ بہت ہی اچھی ہیں, انہوں نے میرا یہ کام کیا, انہوں نے میرے ساتھ ایسی نیکی کی. اچھا اب پھر میں ایک مجلس میں نہیں ایک بڑے مجمع میں کہیں لیکچر دوں, پھر آپ کی تعریفیں شروع کر دوں کہ یہ اتنی اچھی ہیں انہوں نے میرے ساتھ یہ کیا, اتنی میری ہیلپ کی, میرا بیگ اٹھا کے رکھا. پھر اس کے بعد میں یہ کروں مثلاً ہے کہ میں اپنا گھر آپ کے نام کر دوں, کہ میں کہوں گی دیکھیں اس نے میرے ساتھ اتنی نیکی کی. اب یہ کیا ہے, ایگزیجوریشن ہے نا, इतना थोड़ा काम भी नहीं था जितनी कि इतनी ज्यादा इसकी, मतलब इसका इतना भी क्या जरूरत थी, छोटा सा तो काम था। ये चीज है अशकूर होना, समझ आई बात, कि अल्लाह ताला हमारी ठीकरियों के बराबर के अमल को भी इतनी कदरदानी करता है कि वो उससे भी ज्यादा अता फरमाता है। यानी आप देख लेना कि हमारे ये क्या बेकार से अमल है, इंसान जो भी करे वो इस काबिल नहीं है कि उसे जन्नत खरीद सके, लेकिन अल्लाह ताला इनके बदले में जन्नत दे देता है, इतना कदरदान है वो। ये ऐसे ही है जैसे एक बैग उठा के आपने गाड़ी में रखा, उसके बदले आपको कोई अपना घर आपके नाम करा दे, तो वो तो अमल कितना छोटा है। अल्लाह ताला छोटे छोटे इनामाल की भी कदरदानी करता है, आपके शुक्र अदा करने की भी वो कदरदानी करता है कि ये मेरा बंदा बड़ा शुक्र गुजार है। सुभान अल्लाह। वा मन कफरा, जो कोई कुफर करे, कुफर के माने इनकार के, पहले आपको बताया था, वो भी काफिर को भी काफिर क्यों कहते हैं, ना शुक्रा है ना वो। कुफर, कुफर का माना सिर्फ ये नहीं कि कोई काफिर होना कोई गाली है कि भाई हाय ये गाली दे दी। कई नॉन मुस्लिम ना कहते हैं हमें काफिर कह दिया, देखो ये इन्होंने हमें पता नहीं कितना बुरा कह दिया। हालांकि ऐसा नहीं, कुफर का मतलब होता है ना शुक्री है। भाई जो ना शुक्री करेगा, यहाँ पे ये ना शुक्री के मानों में, फइन्नल्लाह गनीयुन हमीद, तो अल्लाह गनी है, गनी, गनी उसको कहते हैं कि जो बेनियाज हो, जो जो जिसकी हाजत किसी से नहीं है, यानी कोई किसी के ऊपर वो डिपेंडेंट नहीं है। गानिया कहते हैं खूबसूरत लड़की को, गानिया किसी ने नाम रखना हो तो, वो भी गनी ही सही है, यानी उसको भी कोई मेकअप वगैरह की ज़रूरत नहीं है, वो वैसे ही खूबसूरत है, तो वो डिपेंडेंट नहीं है उसके ऊपर। तो गनी कौन है जो डिपेंडेंट नहीं किसी के ऊपर, वो बेनियाज है, वो इतना खुद रिच है कि उसको कोई ज़रूरत नहीं है किसी की, कि वो उसकी कोई हाजत किसी साथ अटकी हो, कोई काम किसी के साथ अटका हो, कोई ज़रूरत हो उसकी, कोई ज़रूरत नहीं, या उसको कहीं से फ़ायदा मिलता हो, नहीं। तो जो कोई ना शुक्री करेगा तो अल्लाह को परवाह नहीं है, तो वो तो है ही गनी, उसको कहाँ ज़रूरत है किसी की, उसके तो फरिश्ते ही इतने हैं जो उसके हर वक्त तस्बीह करने वाले हैं, वो ना भी हों तो वो हमीद है, हमीद कि जिसको जिसकी कोई तारीफ ना भी करे तो वो खुद अपनी ज़ात में तारीफ के काबिल है, ठीक है। तो वो गनी है यानी सेल्फ सफिशिएंट, जिसको किसी की भी ज़रूरत नहीं, और वो हमीद भी है जो प्रेज वर्दी है, वो किसी की उसको तारीफों की ज़रूरत नहीं, किसी के शुक्र की ज़रूरत नहीं। तो समझ आ गई अब बात कि लुकमान अलैहिस्सलाम की हिकमत ये नहीं थी कि वो फैसले बड़े अच्छे करते थे वो ये, बल्कि उनकी हिकमत ये थी वो नेमतों को पहचान के उसका शुक्र अदा करने वाले थे। कितनी बड़ी ये खूबी है, सुभान अल्लाह, ये ही इबादत है शुक्रगुजारी। और जब शुक्रगुजारी आएगी तो फिर इंसान अल्लाह की बात मानेगा। अच्छा, अब यहाँ से शुरू होती हैं लुकमान अलैहिस्सलाम की वो बातें जो उन्होंने अपने बेटे से कही थी। यहाँ पे ये भी पहले देखें आप कि एक वो शुक्र गुज़ार आदमी है, और शुक्र गुज़ारी उनको यानी एहसान मंदी उनके दिल में सबसे ज़्यादा किसकी थी, वो ही ज़िक्र सबसे पहले है। जिसका एहसान जितना बड़ा है, जितना बड़ा जिसका एहसान है, ज़ाहिर है उसका हक भी उतना ही बड़ा है, और चूंकि हमारे ऊपर सबसे ज़्यादा एहसानात अल्लाह ताला के हैं तो उसका हक हमारे ऊपर सबसे ज़्यादा है। इसलिए ये सवाल ना पूछा करें कभी, शोहर की मानूँ कि अल्लाह की मानूँ, भाई आप खुद ही फैसला कर लेना आपके ऊपर एहसान किसका है बड़ा। शोहर तो शायद चल कल मिला या परसों मिला, अल्लाह तो उस वक़्त से आपका रब है जब आप रूह थे, ये सवाल ही गलत है। यहाँ पे वाइद कौला लुकमान, और याद करो जब कहा लुकमान ने, रिमेंबर याद करो वो जब लुकमान ने ये कहा था, लिबनी ही अपने बेटे से। ये कहा जाता है कि इनका जो बेटा था वो यानी बहुत छोटा तो नहीं था और बहुत बड़ा भी नहीं था, दरमियाना उम्र का, यानी अभी बलूगत को पहुंचा हुआ था, तो बिल्कुल ही छोटे बच्चे का, 4-5 साल की उम्र के बच्चे की बात नहीं हो रही यहाँ पे, बल्कि एक ऐसी उम्र की बात हो रही है जो कि जैसे टीन एज समझ लें आप, और ये भी कहा जाता है कि इनका बेटा मुशरिक था, ठीक है, इनका बेटा मुशरिक था और बेटे को ये मुसलसल वाज करते रहे, तो फिर इनका बेटा मुसलमान हो गया। तो वह हुआ याइजुहू, और वो इस हाल में कि वो वाज कर रहा था, वाह यहाँ पे मैंने आपको बताया ना, इस हाल में लिखना ये ज़्यादा बेहतर है, इससे पता चलता है कि वो वाज करते ही रहते थे, एक दफ़ा वो वाज कर रहे थे मुसलसल, यानी करते रहते थे, ये एक दिन की बात नहीं है कि एक दिन उन्होंने बेटे को बिठाया और कहा आज मैं तुम्हें बस कुछ बातें बता देता हूँ। तो उनका एक कनेक्शन था अपने बेटे के साथ, एक रिलेशनशिप था बेटे के साथ, जिसमें वो नसीहत की बातें उसको बताते रहते थे, समझ आई? तो अब यहाँ पे फरमाया या बुनैया, ए मेरे प्यारे बेटे, मैंने आपको बताया ना जब प्यार से बात करनी हो तो या बुनैया है, ठीक है, ये बनी नहीं है, जैसे आप कहें माय डियर सन। इससे आपको क्या पता चला, या बुनैया कहने से मोहब्बत का इजहार, ठीक है, अभी हम देखते हैं आयत को पूरा, फिर उसके बाद बताती हूँ मैं आपको। ला तुशरिक बिल्ला, अल्लाह के साथ शरीक न ठहराना, पता चल गया ना कि इसका हक वो अपने ऊपर सबसे बड़ा समझते थे, इसका एहसान सबसे बड़ा समझते थे, उस अल्लाह की बात सबसे पहले की। शायद हम अगर बच्चों को बताने लगते हैं तो हम सबसे पहले अपने हकूक़ की बात लेके बैठ जाते हैं, तुम्हें नहीं पता माँ बाप का कितना हक है, तुम्हें नहीं पता माँ का कितना हक है, नहीं, सबसे बड़ा हक अल्लाह का है। ये वाली जो नसीहतें हैं ना जो हम आज पढ़ने के लिए जा रहे हैं, ये ऐसी हैं कि हम खुद भी इनसे सीखें और एक दिन अपने घर में अपनी फैमिली के साथ एक सिटिंग रखें जिनमें अपने बच्चों को ये सारी नसीहतें बताएं, क्योंकि ये एक हकीम आदमी की, एक वाइज मैन की नसीहतें, आम बात नहीं। और जैसे मैंने आपको बताया कि इनका बेटा शिर्क करता था, उस ज़माने में हो सकता है यही बुतपरस्ती हो या शिर्क और कि क्या किस्म थी वल्ला वाला, मगर शिर्क होता हो, तो ये कितनी तकलीफ़देह बात है किसी पेरेंट्स के लिए। मगर वो ये नहीं यहाँ पे कह रहे हैं कि दफ़ा हो जाओ तुम यहाँ से, तुम अपनी शक्ल ना दिखाना मुझे और ये ना करना और तुम शिर्क करते और तुम ऐसे, बड़े तहम्मुल के साथ, बहुत प्यार के साथ, बहुत मोहब्बत के साथ, या बुनैया। आपने देखा पैगंबर भी क्या कहते थे, या कौमी, ऐ मेरी कौम, यहाँ पे ये भी कह रहे हैं ऐ मेरे बेटे। इससे क्या पता चला, जब नसीहत करनी है तो किस तरह से करनी है, प्यार से, मोहब्बत से, वरना तो बच्चा उठ के ही चला जाएगा। आप जैसे बच्चे कह देते हैं ओके 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 दैट्स इनफ दैट्स इनफ, जब आप उसको इस तरह से नसीहत करेंगे जैसे कि हज़रत लुकमान प्यार से बिठा के नसीहत कर रहे हैं, तो तभी बच्चा सुनेगा भी। अक्सर माँ बाप समझते हैं कि हमें कभी भी लव शो करने की ज़रूरत नहीं है, कभी बच्चे को बिठा के प्यार करने की ज़रूरत नहीं, बस हमारे दिलों में है ना बस ये बात है, तो फिर क्या, हमें नहीं ये पसंद है कि भाई हम प्यार को शो करें। हालांकि ऐसा नहीं है, पहले मोहब्बत का इजहार आएगा फिर नसीहत आएगी। इसलिए कि अगर आप नसीहत ना बड़ी कड़वी सी चीज़ होती है, अगर आप नसीहत ऐसे ही मुंह पे मारना शुरू हो जाएंगे तो फिर बच्चे नहीं सुनेंगे। और मोहब्बत का इजहार ज़रूरी है, इतना ज़्यादा ज़रूरी है, आप ये अंदाज़ा करें कि कई जो इन्होंने जो क्रिमिनल्स होते हैं बाद में अब्यूज़ करते हैं, वायलेंस करते हैं, ऐसी चीज़ें करते हैं, गालम गलोच और बहुत टू मच गुस्सा और मारपीट घर में औरतों को अपनी करते हैं या कुछ है, तो उसके पीछे देखें ना तो वो कहते हैं कि इनके बचपन में कोई ऐसा मसला हुआ था, یا تو والدین نے مارا یا کہیں استاد وغیرہ سے مل گئے یا کچھ ایسا ہوا ہے جس سے یہ اس طرح کے بنے. تو اس لیے یہ ضروری ہے کہ بچے کو بٹھا کے پیار کیا جائے, کس کیا جائے. اور خاص طور پہ باپوں کے لیے بڑا مشکل ہو جاتا ہے, وہ مائیں تو پھر بھی کر لیتی ہیں لیکن باپ کے لیے بڑا مشکل ہو جاتا ہے, یا بعض مائیں بھی نہیں کرتی. تو لیکن اس میں پھر اگر آپ کے لیے اتنا ہی مشکل ہے نا, تو کم از کم جیسے یہاں پہ عزت لقمان کر رہے ہیں, خوبصورت ورڈز سے تو بات کریں. بات میں جو 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 یعنی کلام کا طریقہ ہے, ٹون ہے جو آپ کی, جو الفاظ کا چناؤ ہے, وہ خوبصورت ہو جائے. کیونکہ بچہ جب اپنے پیرنٹس سے اپنے لیے محبت کے الفاظ سنتا ہے نا, تو اس کا بہت پازیٹیو امپیکٹ ہوتا ہے, بہت انکریج ہوتا ہے. اور اللہ تعالیٰ خود رفیق ہے, یعنی نرم ہے, وہ نرمی کو پسند فرماتا ہے. وہ فرماتا ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ تعالیٰ نرمی کے اوپر وہ عطا کرتا ہے جو سختی پہ نہیں کرتا. یعنی اس کا رزلٹ جو نرمی سے آپ کو مل جائے گا نا, اللہ تعالیٰ دے گا اس کا رزلٹ, وہ سختی کرنے سے نہیں دے گا. اب یوسف علیہ السلام کو دیکھیں, جب اپنے باپ کے پاس آئے تھے اپنا خواب لے کے, تو اس وقت باپ سے کتنے کلوز تھے کہ اپنے باپ کے پاس آ گئے اپنا خواب بیان کرنے کے لیے, شیئر کرنے کے لیے. ورنہ اگر باپ اور بیٹے کے درمیان ریلیشن شپ نہ ہوتا, تو وہ کبھی نہ آتے اور آ کے کہتے کہ بھائی آگے سے ڈانٹ ہی پڑنی ہے, کہیں گے کیا تم اپنے میرا وقت ضائع کر رہے ہیں, چلو ادھر جاؤ. لیکن دونوں کے درمیان ایک ریلیشن تھا نا, تو بڑے آرام سے جا کے خواب بھی بیان کر دیا. الگ خواب ہم سوچتے ہیں ایسے کہ یہ کیا نان سیریس ہی بات. اور باپ نے بھی یہ نہیں کیا ایک کام سے سن کے دوسرے سے نکال دیا ہو, کہ جیسے ہم کوئی کام کر رہے ہوتے ہیں, بچے بول رہے ہیں بولتے رہے ہیں, اس کے بعد پتہ ہی نہیں انہوں نے کہا کیا. تو توجہ بھی ہو, سٹائل بھی اچھا ہو, بات بھی نرم ہو. ہاں مگر میسج جو ہے, جیسے لا تشرک باللہ, اللہ کے ساتھ شرک نہ کرنا, میسج میں کوئی نرمی نہ ہو کہ ہاں بیٹا اب میں اتنے ہی پیار کرنے پہ آ گئی ہوں کہ بیٹا کوئی بات نہیں ہے, اگر ہو سکے تو توحید پہ رہنا, نہ ہو سکے تو کوئی بات نہیں, اگر کبھی ایک آدھ دفعہ شرک کر بھی لیا تو بیٹا میں بڑی نرم ہوں. یہ نہیں صحیح چیز. بات میں فرم ہونا چاہیے. ہماری دو بہنیں, ان کے آپس میں بات ہو رہی تھی, وہ سن بھی رہی ہوں گی ابھی, کہ بچوں کے ساتھ نرم ہونا چاہیے یا بہت فرم ہونا چاہیے. تو دیکھیں یہاں پہ ہمیں حکمت ملتی ہے لقمان علیہ السلام سے. زبان میں تو نرمی ہی ہوگی, مگر جو میسج ہے وہ فرم ہوگا, اس کے اوپر اس کو پریس کیا جائے گا, ٹھیک ہے. مگر زبان میں نرمی رکھی جائے گی. آپ دیکھ لیں وہی لقمان علیہ السلام اگر اس طرح سے کہتے کہ تم تو شرک کرتے ہو, شرک پتہ ہے کتنا بڑا گناہ ہے, کیا تم نے شرک شروع کیا ہوا, اور اب نہ میرے پاس آنا اگر تم نے ایسی چیز. تو وہ بچہ کیا سنتا بتائیں. لیکن انہوں نے کتنے طریقے کے ساتھ, پیار محبت کے ساتھ اس کو شرک کے اوپر بتایا کہ لا تشرک باللہ, میرے پیارے بیٹے اللہ کے ساتھ کسی کو شریک نہ کرنا. اور کیوں نہ شریک کرنا؟ اب ایک آپ دیکھیں گے جو ان کی نصیحتیں ہیں نا, ان میں ریزن بھی بتایا گیا. بچے بعض دفعہ پوچھتے ہیں وائے, کیوں ایسے ہیں, اور ہم آگے سے جواب دیتے ہیں بس میں نے کہہ دیا نا ایسے ہی ہے. لیکن وہ آگے بتا رہے ہیں ان شرک لظلم عظیم, شرک جو ہے نا بہت بڑا ظلم ہے, یعنی یہ بہت بڑی ایک غلط کاری ہے. کسی کو, میں نے آپ کو بتایا نا, کسی چیز کو اس کے مقام سے ہٹا کے دوسری جگہ رکھ دینا, شرک میں بھی کیا ہے, بت یا جس کو بھی اللہ کے سوا پوجا جاتا ہے اس کا مقام اٹھا کے اللہ کے برابر کر دیا جاتا ہے, یا اللہ کا مقام نیچے کر کے ان کے برابر کر دیا. تو انا بھی تاکید ہے, لا بھی تاکید ہے, دو تاکیدیں آئیں کہ یعنی ڈیفینیٹلی ایسا ہی ہے کہ شرک بہت بڑا ظلم ہے, بہت یعنی بری برا کام ہے. تو اس یہ کتنی طریقے کے ساتھ بتایا انہوں نے. اچھا یہ بھی ایک سمجھنے کی بات ہے, ہم تو مسلمان ہوتے ہوئے بھی آج تک شرک کو پوری طرح نہیں سمجھ پائے, اور ہمیں یہ نہیں پتا کہ ہمیں اپنے بچوں کو سب سے زیادہ شرک کے اوپر بتانا چاہیے کہ شرک کتنی یعنی خطرناک چیز ہے, کتنی خطرناک چیز ہے. آپ دیکھیں نا کہ اللہ تعالیٰ کسی گناہ کو بھی چاہے تو معاف کر دے, مگر شرک کو کبھی معاف نہیں کرے گا. کیا ہم نے کبھی اپنے بچوں کو سکھایا کہ کبھی شرک نہ کرنا؟ لقمان علیہ السلام سمجھتے تھے نا, سمجھدار تھے, حکیم تھے, تو ان کو پتا ہے شرک کتنا بڑا گناہ ہے, تبھی سب سے پہلے شرک کی ممانعت کی ہے. شرک کیا ہے؟ اللہ کے ساتھ اس کی ذات میں, اس کی صفات میں کسی کو بھی شریک کرنا. کیا واقعی یہ اتنی امپورٹنٹ بات ہے؟ جی ہاں, ہر پیغمبر دیکھیں اس کی بات شروع ہی کس چیز سے ہوتی ہے, ایک اللہ کو مانو, ایک تمہارا الہ ہے. شرک کی نفی کرتے تھے, اور جس نے شرک کیا وہ کبھی جنت میں نہیں جا سکتا, ہمیشہ ہمیشہ کی جہنم میں. اور سبحان اللہ, آپ دیکھیں ہمیں تو بڑی بڑی اور چیزوں کی فکریں ہوتی ہیں. جو بے وقوف لوگ ہوتے ہیں وہ ہمارے جیسے ہی ہوتے ہیں کہ جن کو ان چیزوں کی فکریں اور رہتی ہیں. جو پیغمبر تھے ان کو کیا فکریں تھیں اپنی اولاد کے بارے میں؟ پتہ ہے آپ کو ابراہیم علیہ السلام کو کتنی فکر تھی. آپ سورہ بقرہ میں دیکھیں, یعقوب علیہ السلام بستر مرگ پہ پڑے ہوئے, تو یہ نہیں کہہ رہے کہ آئے بیٹے تم لوگوں کے لیے میں کیا چھوڑے جا رہا ہوں, کدھر سے کھاؤ گے, کیا کرو گے؟ کیا کہہ رہے ہیں, میرے بعد کس کی پوجا کرو گے؟ اتنی ان کو فکر تھی. ابراہیم علیہ السلام جن کو جن کو آئیکن کہہ سکتے ہیں, توحید کا سمبل کہہ سکتے ہیں, کہ اللہ تعالیٰ بار بار قرآن میں فرماتے ہیں کہ ابراہیم علیہ السلام نے شرک نہیں کیا, وہ مشرک نہیں تھے. حنیف مسلم وما کان من المشرکین, یہ ابراہیم علیہ السلام کے بارے میں کتنی دفعہ آیا. وہ اتنا ڈرتے تھے شرک سے کہ فرماتے ہیں کہ یا اللہ, اے اللہ شرک سے بچا لینا, اے اللہ مجھے بھی میری اولاد کو بھی بتوں کی پرستش سے بچا لینا. یہ ان کی دعا ہے. یعقوب علیہ السلام کی بھی یہی فکر ہے, تم لوگ مسلم رہنا جب تک تمہیں موت نہ آئے. دیکھا, وہ اس کا مطلب ہے کہ کوئی بہت بڑی چیز ہے یہ, جس کو ہم نے کبھی سمجھا ہی نہیں. اور خاص طور پہ ہمارے لیے تو اتنا ضروری ہے, کیونکہ ہم ایک ایسے جگہ پہ رہتے ہیں جہاں پہ ہر طرف شرک ہے. اور شرک اصل میں نا, ہم نے اس کو سمجھا بس بت تو ہے نہیں, ان کے سامنے کوئی سجدے تو کر نہیں رہا تو شرک نہیں ہو رہا. ایسی بات نہیں ہے, آج بھی شرک ہے, آج بھی شرک چل رہا ہے. یہ سیلیبریٹی کلچر کیا ہے؟ یہ شرک ہی تو ہے, یہ بھی شرک ہے. سیلیبریٹیز کو پوجا کرنا, ریسرچ بتاتی ہے ان کے فین سے جب پوچھا گیا تو ریسرچ نے کہا کہ یہ سیلیبریٹیز کو پوجتے ہیں, ورشپ کرتے ہیں, کیونکہ جب ان کا جو بھی سیلیبریٹی, چاہے وہ سپورٹس پلیئر ہے, چاہے وہ کوئی ہیرو ہے کسی کا, یا چاہے کوئی بھی یعنی فلم کا ہے, جو بھی کسی کا سیلیبریٹی ہے, جب وہ خوش ہوتا ہے یہ خوش ہوتے ہیں, جب وہ غمگین ہوتا ہے یہ غمگین ہوتے ہیں. اس کے بارے میں پڑھ لیتے ہیں نا کہ بھئی یہ اس طرح اس کی زندگی میں ایسا چل رہا ہے تو ہم ہو گیا, اب یہ خوش ہے تو جو وہ پہن رہا ہے وہ پہن رہے ہیں, جو وہ جیسا اس کو کھانا پسند ہے وہ کھانا پسند آ گیا, جس جگہ وہ رہتا ہے اس جگہ کو دیکھتے ہیں ایسے, اس کو اسٹاک کرتے رہتے ہیں, پیچھا اس کا کرتے رہتے ہیں, کہاں ہے اس وقت دنیا میں, وہ کدھر گھوم رہا ہے, اس کے بچے کتنے, اس کا یہ کتنا, اس کا گھر کتنا, وہ کیا کرتا ہے, اٹھتا ہے تو کیسے اٹھتا ہے, بیٹھتا ہے تو کیسے بیٹھتا ہے, اس کی پرائیویٹ لائف تک کو چھان مارتے ہیں. اگر آپ اتنی تھوڑی سی ایفرٹ کریں, جو یہ سیلیبریٹیز ہیں نا, ان میں اور بتوں میں کیا مماثلت ہے, یہ اگر آپ لوگ لکھیں, اگر آپ کو پتہ چلے نا کہ کیا مماثلت ہے. آپ دیکھیں جو بت بھی تھے وہ کوئی, وہ لوگ پاگل تھوڑی تھے کہ بس ایسے ہی انہوں نے بت بنا لی. کہتے تھے کہ یہ بھی لات منات عزا جو تھے وہ لوگ تھے, ہم نے ان کے بت بنائے ہوئے ہیں, وہ ان کے سیلیبریٹیز تھے. ٹھیک ہے, آج پتھر کا بت نہیں بنا کے اس کے اندر جھک رہے, مگر جو ان جذبات ان کے بتوں کے لیے تھے نا, وہی آج ان کے لیے ہیں, وہی آج ان کے لیے. بتوں کو اللہ تعالیٰ فرماتے ہیں ان کو تو پتہ بھی نہیں ہے کہ تم ان کی پوجا کر رہے ہیں, اور ان کے کہتے ہیں آج وہ سیلیبریٹیز کو پتہ بھی نہیں ہے کہ میرے یہ فین بیچارہ کتنا میرے لیے پاگل ہوا پھر رہا, مگر ہاں وہ اس کے پیچھے دیوانے. وہ تو پھر بھی کہتے تھے آسمان اور زمین کا پیدا کرنے والا جب ان سے پوچھا جائے کون ہے تو کہتے تھے اللہ ہے, آج تو یہ بھی نہیں کہتے. یحبونا ہم کا حب اللہ, وہ ان سے ایسی محبت کرتے ہیں جیسے اللہ سے محبت ہونی چاہیے. اور دیکھ لیں دل کے اندر سب سے زیادہ محبت کس کی ہے, اللہ کی یا کسی اور کی؟ اگر اللہ کے سوا کسی کی ہے, یقین جانے یہ شرک ہے, یقین مانے یہ شرک ہے. راہو پتہ ہے کہ جس نے بھی اللہ کو چھوڑ کے کسی اور سے اتنی محبت کی جتنی اللہ سے ہونی چاہیے, تو حدیث کا مفہوم میں آپ کو بیان کر دیتی ہوں, سامنے نہیں ہے میرے اس وقت, کہ اللہ تعالیٰ اس کو پھر اسی کے حوالے کر دیتا, اسی پہ ڈال دیتا, یعنی آپ تو اسی کے حوالے, آپ اللہ کے ساتھ کیا دے رہا تھا لوگ, اسی کے حوالے پہ. آپ دیکھیں گے اسی وجہ سے بعض لوگ اپنی اولادوں کو اللہ سے بڑھ کے محبت کرتے ہیں, اس کے بعد انہی سے وہ دکھ کھاتے ہیں. بعض لوگ کسی اور چیز کو اللہ کے سوا اتنا چاہتے ہیں, کوئی بھی کسی کا کوئی محبوب ہے, کسی کا کوئی کچھ, اسی سے اس کو دکھ ملے گا. جس نے اللہ کو چھوڑ کے جس کو بھی اللہ کی جگہ دے دی محبت کے لیے, اس کو ایسا پوجنے لگا, یہ پوجا ہی ہے یہ محبت. جب محبت میں ایکسٹریم آپ بڑھ جاتے ہیں کہ جس جو مقام اللہ کے لیے ہونا چاہیے, جیسی محبت اللہ کے لیے ہونی چاہیے, اللہ تعالیٰ نے تو قرآن میں فرمایا ایمان والے ہیں جو اللہ سے شدید محبت کرتے ہیں, اشد حبا للہ, شدید محبت کرتے ہیں. جس نے اللہ کو چھوڑ کے کسی اور کے ساتھ اتنی محبت کر لی, اللہ کی محبت پیچھے اور اس کی آگے, اللہ تعالیٰ اسی چیز کے ذریعے اس کو دکھ دکھاتا ہے, اسی کے حوالے کر دیتا. جو وہ کسی اور کو کرتا ہے, اپنے کاروبار کو کرے گا, اپنی کسی چیز کو کرے گا, کوئی بھی چیز, کوئی انسان ہو سکتا ہے, کوئی چیزیں ہو سکتی ہیں, جس سے بھی اللہ کے سوا محبت کی ایسی جیسی اللہ سے ہونی چاہیے, اسی سے دکھ اٹھاؤ گے. یہ معمولی بات نہیں ہے. یہاں پہ ہمیں دیکھنا چاہیے کہ شرک کی فارمز کیا کیا ہیں, شرک کس طرح سے کریپ ان کرتا ہے. شرک تین طرح کے ہوتے ہیں, ربوبیت میں رب ماننا, رب صرف اللہ ہے, خالق, مالک, رازق, پرورش کرنے والا, ہاں اس کے اندر کسی اور کو مان لینا. الوہیت میں شرک کرنا, الہ صرف اللہ, عبادت کے لائق صرف اللہ ہے. عبادت میں بہت ساری چیزیں آ جاتی ہیں, سجدہ بھی عبادت ہے, دعا بھی عبادت ہے, نماز بھی عبادت ہے, اسی آگے جھکنا بھی عبادت ہے, یہ سب عبادت ہی ہیں. وہ کسی عبادت میں کسی اور کو بھی شریک کر لینا, عبادت میں ہی محبت بھی آ جاتی ہے. شرک فی صفات یا اسماء, اللہ کی صفات کے اندر کسی کو ایسا شریک کر لینا کہ کوئی اور بھی ہے جو یہ جس کے اندر جو سمیع ہے, جو بصیر ہے, جو میرے یہاں بیٹھے ہوئے خبیر ہے, وہ جو میں یہاں بیٹھی ہوئی ہوں اس کو وہاں بیٹھے پتہ, پاکستان میں بیٹھے ہوئے پتہ ہے کہ میں کیا کر رہی ہوں اس وقت یہاں پہ. وہ جی ان کو تو یہ بس, وہ تو یہ بس ان کے پاس ہے علم ہے, وہ غیب کا علم رکھتے ہیں, وہ غیب کا علم تو صرف اللہ کے پاس ہے. اسماء میں اس کے, وہ جو اسم اس نے اپنے خود رکھے ہیں بس وہی ہیں اس کے نام, میں یا آپ اس کو کوئی نام نہیں دے سکتے. یا ہمیں بڑا نام کوئی پسند آیا تو ہم نے اللہ کا وہ نام رکھ لیا, ایسا نہیں کر سکتے. مدر نیچر کہہ کے, قدرت کہہ کے, حسن کی دیوی کہہ کے, کوئی کسی کے لیے حسن کی دیوی مہربان ہو گئی اس کے اوپر, واٹ از حسن کی دیوی؟ یہ مسلمانوں کے منہ سے نام ہے, قدرت مہربان ہو گئی, واٹ از قدرت؟ اللہ کا نام قدرت نہیں ہے. مدر نیچر, مدر نیچر نے یہ جو وہ ہریکین آ گیا, مدر نیچر نے ایسا کر دیا, مدر نیچر کیا ہوتی ہے؟ یہ ہے شرک فی الاسماء, شرک فی الصفات. ایسے نام اللہ کو دینا جو اس نے اپنے لیے نہیں رکھے, شرک کہاں کہاں جایا ہوا ہے. اتنا ضروری ہے توحید اور شرک کا علم. دیکھیں شرک سمجھ آ گئی نا تو توحید خود کو خود سمجھ آ جائے گی. شرک سے بچنا ہے, دعا کرنی ہے اپنے لیے اور اپنی نسلوں کے لیے, اللہ شرک سے بچا لینا, دعا کرنی ہے, اپنے بچوں کو یہ دعا سکھانی ہے, وہ بھی شرک کو سمجھیں اور دعائیں کریں کہ اللہ بچا لینا شرک سے. جب ابراہیم علیہ السلام دعا کر سکتے ہیں تو میں اور آپ بہت پکے ہیں کیا؟ ہمیں نہیں دعا کی ضرورت. نہیں جی, ہمیں تو بڑا توحید کا پتہ ہے, ہم تو اس میں نہیں, ہمیں ضرورت ہے. اللہ اکبر. اور جس وقت کے بچے ایسے ماحول کے اندر جاتے ہیں جہاں پہ شرک ہے ہر طرف, جبکہ وہ شاید ہم تو اتنا نہیں ایکسپوز ہوتے شرکیہ چیزوں سے, مگر جب ان کے یعنی ارد گرد ایسے لوگ ہیں, ایسے بچے ہیں جو سیلیبریٹیز کو پوجتے ہیں, یا جب وہاں پہ یہ مذاق اڑایا جاتا ہے کہ اچھا تم بلیو کرتے ہو کہ ایک آخرت ہوگی, ایک ڈے آف ججمنٹ ہوگا, یہ ہنستے ہیں وہ اس کے اوپر, گاڈ کیا ہے, گاڈ تو کچھ نہیں, اس کے اوپر باتیں کرتے ہیں, یا وہی مدر نیچر اور یہ کہتے ہوں, تو پھر مجھے بتائیں کہ کیا ان کے اوپر کیا اثرات ہوں گے. یہ چیزیں بہت ضروری ہیں کہ ہم شرک کی خود پہلے تعلیم لیں, شرک کو خود سمجھیں, اور آج کے شرک کو سمجھیں. اب ہم اطمینان سے نہ بیٹھ جائیں کہ بس بت پرستی نہیں ہو رہی تو شرک ہی نہیں ہو رہا. کل بھی شرک ہو رہا تھا, آج بھی ہو رہا ہے. تو آپ نے دیکھا کہ جب نصیحت کرنی ہے تو کس طرح سے کرنی ہے, پیار سے بٹھا کے, تھوڑا بالوں میں ہاتھ پھیر کے, تھوڑا بازو گردن میں ڈال کے, تھوڑا پیار محبت سے, پیارے بیٹے پیاری بیٹی, اس طرح سے کر کے نصیحت ہونی ہے. پرسنلی میں اپنی ایک خود کی بات بتا دیتی ہوں, میں رونگ بھی ہو سکتی ہوں, اس لیے میں خود ہی یہ بتا رہی ہوں بات کہ یہ میرا اپنا ویو ہے, اور کسی کا کچھ, کوئی اس سے ڈس ایگری بھی کر سکتا ہے, کوئی قرآن حدیث نہیں میں بیان کر رہی. پرسنلی میں یہ سمجھتی ہوں کہ وہ جو پرانے لوگ کہا کرتے تھے نا کہ کھلاؤ سونے کا نوالا اور دیکھو شیر کی نظر سے, یہ بالکل غلط ہے. اس لیے کہ سونے کا نوالا کھلاؤ اور دیکھو شیر کی نظر سے, شیر کی نظر سے آپ دیکھتے رہیں, اس کے بعد جب شیر کی نظر سے کوئی دیکھے گا تو اس کے پاس کون پھٹکے گا. اسی وجہ سے آپ دیکھتے ہیں کہ پہلے کافی گیپس تھے باپوں اور بچوں کے درمیان, کیونکہ وہ شیر کی نظر سے ہی بس دیکھتے رہتے, تو گھر میں ایسے داخل ہوتے تھے جیسے شیر ہی آ گیا, بچے دبک گئے اپنی اپنی جگہ, باپ اور بچوں میں کوئی کمیونیکیشن نہیں ہے, باپ صرف ایک پیسہ کمانے کے لیے ایک ہے بس, جو گھر کی ضروریات پوری کرے. یہاں پہ پتہ چلتا ہے کہ باپ کی ذمہ داری تربیت کرنا بھی ہے, باپ بٹھا کے سمجھا رہا ہے بچے کو. اور سونے کا نوالا کھلا جاؤ, آپ صلی اللہ علیہ وسلم نے کتنے سونے کے نوالے اپنے بچوں کو کھلائے تھے؟ ہاں, صحابہ نے کتنے سونے کے نوالے اپنے بچوں کو کھلائے؟ لیکن نبی صلی اللہ علیہ وسلم کے پاس جب حضرت انس 10 سال رہے ہیں تو انہوں نے کیا فرمایا تھا؟ وہ بھی چھوٹے بچے ہی تھے, تو سب کو پتا ہے کیسے آپ صلی اللہ علیہ وسلم ان سے بات کیا کرتے تھے. کبھی نہیں یہ کہا یہ کیوں کیا اور یہ کیوں نہیں کیا, شیر کی نظر سے دیکھنا تو دور کی بات ہے. جب بھی دیکھیں نا, جب بھی کوئی چیز کو کریں, یہ نہ صرف کہہ دیا کریں پرانے لوگ دیکھیں یہ بالکل ٹھیک بات کہا کرتے تھے, وہ غلط بھی ہو سکتے ہیں, لیکن ہاں قرآن و حدیث غلط نہیں ہو سکتا. جب بھی دیکھیں, کئی لوگ مشورے بہت چیزوں کے دیتے ہیں, ایسے کرنا چاہیے ویسے کرنا چاہیے, میرا مشورہ آپ کو یہ ہے اس وقت ہی اٹھا کے سنت دیکھ لیا کریں کیسے ہونا چاہیے. کوئی کہتا ہے سختی کرنی چاہیے, کوئی کہتا ہے نرمی کرنی چاہیے, کوئی کہتا ہے ملنا چاہیے کسی سے, کوئی کہتا ہے بالکل نہیں ملنا چاہیے, کوئی کہتا ہے کہ بچوں کے ساتھ ایسے کرنا چاہیے, کوئی دوسری طرح کہتا ہے. آپ نے کیسے کرنا؟ مجھے تو ایک بہت ہی آسان نسخہ آتا ہے, دیکھ لو آپ صلی اللہ علیہ وسلم کی زندگی, وہی سب سے بہترین ہے. ساروں کے نسخے جو بتائے ہوئے نا وہ پیچھے رہ جائیں گے, وہ غلط ہو سکتے, آپ صلی اللہ علیہ وسلم کی زندگی اور بات نہیں غلط ہو سکتی. حضرت علی نے فرمایا پہلے 7 سال جو ہیں وہ اپنے بچوں کے ساتھ کھیلو, یعنی انجوائے کرے, چھوٹے چھوٹے ہوتے ہیں معصوم ہیں تو ان کے ساتھ کھیلو, ان کے ساتھ ٹائم سپینڈ کرو, ان سے یعنی کلوز ہو جاتا ہے نا پھر انسان. اگلے 7 سال ان کو سکھاؤ, یعنی اب وہ وقت ہے, ٹائم ہے جو سکھانے کا ٹائم ہے. پہلے آپ ان سے کلوز ہو گئے ہیں کیونکہ اب آپ ان کے ساتھ رہے ہیں, وہ ہیں, اب آپ ان کو جب یہ ٹائم آ گیا 7 سے 14 تک, تو ابھی اتنے بڑے بھی نہیں ہوئے کہ آپ کو آنکھیں دکھانے لگیں, ابھی بات سن لیتے ہیں, اس وقت ان کو سکھانا ہے. اس وقت نماز بھی سکھانے کا حکم ہے 7 سال کی عمر میں, اس وقت اور مینرز اور اخلاق اور یہ چیزیں بھی سکھانے کی ضرورت ہے. تو اس کے بعد کہ جو اگلے 7 سال ہیں یا 14 سے آگے 21 تک, پھر آپ ان کے ساتھ دوستی کر لو, دوست بن جاؤ. اب टाइम नहीं है कि आप उनको आंखें दिखाओ, वो आगे से आपको आंखें दिखाएंगे, वो आपके कद के बराबर हो जाते हैं, फिर वो डरते नहीं है आपसे। उस वक्त उनसे दोस्ती करने में खैर है, उस वक्त उनको ऐसे उनके साथ ना रवैये रखें कि वो मुंह जोर हो जाएं और आगे से उनकी जुबानें आप खुलवा दें, ठीक है। तो यहां से हमें कितनी सारी हिकमत की बातें पता चली हैं, और यहां से हमें, मैंने आपको जैसे बताया, वह याद हु और वो इस हाल में कि वो उसको नसीहत कर रहे थे, इसमें पता चल गया ना वालिया से कि, यानी इसमें तसलसल भी आ गया कि एक दफ़ा नहीं उन्होंने बैठ के की, दो दफ़ा नहीं की, तीन दफ़ा नहीं की, करते ही रहे। ये नहीं कहा मैं कब तक बताता रहूँ इसको, नहीं। जहाँ पे खैर ख्वाही होती है ना, वहाँ पे इंसान दिल कटता भी है कि नहीं सुन रहे, फिर भी करता ही रहे नसीहत, मायूस नहीं होना, ठीक है। क्योंकि इंसान के को चैन ही नहीं आता फिर जहाँ पे खैर ख्वाही हो। तो आप सल्लल्लाहु अलैहि वसल्लम क्या हट गए थे नसीहत करने से? और दूसरी ये देखें बातें कि बेटा अगर मुशरिक है तो जाहिर है कुछ ऐसे काम करता होगा ना, जैसे मसलन उन बुतों के आगे को पूजने के लिए जाता होगा या उनसे मांगता होगा या जो भी, जिस तरह से भी कुछ कुछ ना कुछ तो करता ही होगा। तो वो उन डिटेल्स में नहीं गए, तुम इस तरह क्यों गए, तुमने किस तरह बुद्ध को क्यों पूजा, तुमने इस तरह क्यों किया, तुमने ऐसे क्यों किया, डायरेक्ट जो रूट कॉज है उसको पकड़ा। हम बच्चों को पहले जो इल्ज़ाम तलाशी शुरू कर देते हैं ना कि तुमने ये क्यों किया, फिर ये क्या तरीका हुआ तुम्हारा, फिर ये क्यों तुमने, वो नहीं, रूट कॉज को देखें, कोर को पकड़ें, मेन जो वजह है अंदर, बाकी चीज़ों को छोड़ दें, जो छोटी छोटी डिटेल्स हैं वो बाद में वो खुद ही फिक्स हो जाती हैं जब मेन चीज फिक्स हो जाए। अल्लाहु अकबर। देखें अब इसके बाद हमने जो बच्चों को सिखानी हो तो सिखानी ही है बातें, लेकिन एक और चीज़ ज़रूर करनी है, रातों को दुआएं करनी है, रातों को दुआएं, दुआ बहुत ज़रूरी है। अल्लाह बचा लेना, नस्लों को बचा लेना, अल्लाह मेरे बच्चों का क्या बनेगा अगर तू नहीं उनका हामी नासिर हुआ। अब बच्चों के रिस्क रोज़ी से ज़्यादा इस चीज़ की फ़िक्र करनी है। हम उस वक़्त तक ही खुश हो सकते हैं ना जबकि हम विद फैमिली हम जन्नत के अंदर हों, लेकिन कोई विद फैमिली हमें किसी दावत पे ना बुलाए, शादी पे ना बुलाए, तो फिर भी होता है बच्चे घर रहेंगे और हम अकेले जाएंगे, मज़ा नहीं आता ना कहीं पर भी, विद फैमिली हो तो मज़ा आता है। तो जन्नत में विद फैमिली क्या नहीं जाना चाहते, तो दुआएं करनी ज़रूरी हैं, तो इस दुआ को अपनी दुआओं में शामिल करना है। अल्लाह अकबर। ऐसा नहीं लग रहा कि अभी हमें बहुत सीखने की ज़रूरत है, बहुत सीखने की। इसी तरह अपने जो माइंड सेट्स हैं ना उनको भी सही करने की ज़रूरत है, उनको भी चेंज करने की ज़रूरत है। हम ज़्यादा हमारा एम्फोसिस ये होता है कि बस इनकी दुनिया बन जाए, इनका दुनिया ये सीख जाए, इनको दुनिया का नहीं, अगर हमने इनको सिर्फ दुनिया ही सिखा दी, दीन नहीं सिखाया ना, तो सिला क्या फिर मिलता है जब ये 15-20 साल यहाँ की पढ़ाइयाँ करके डॉक्टर इंजीनियर बन जाते हैं, तो फिर उसके बाद माँ बाप ही डरने लगते हैं कि हमारे मुंह से कोई ऐसी बात ना निकल जाए कि बच्चा नाराज़ ना हो जाए कहीं। और बच्चों को अल्लाह की पहचान करा दी ना, दीन सिखा दिया, तो वो डरेंगे कि हमारे वालदैन कहीं हमसे नाराज़ ना हो जाए। और सबसे बेहतरीन तोहफा जो कोई बाप अपने बच्चों को दे सकता है वो घर और गाड़ियाँ बना के देना नहीं है, अच्छी तरबियत है। अब अगली जो आयत आ रही है, अच्छा एक और आपको यहाँ बता दूँ बात कि ये इन्ना शिरका ला ज़ुल्मुन अज़ीम, बाज़ मुफसरीन ने फरमाया कि ये अल्लाह का कलाम है, लुक़मान अलैहिस्सलाम का कलाम यहाँ पे ख़त्म हो गया बिल्लाह पे, ये आगे अल्लाह का कलाम है कि ये शिरक ज़ुल्मुन अज़ीम है। और बाज़ कहते हैं नहीं, लुक़मान अलैहिस्सलाम का ही कलाम है, तो दोनों राय हैं इसमें।